रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। पार्टीद्वारा सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावललाई 6 महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय। चीन सरकारले अनुदानमा उपलब्ध गराएको खोप नेपाल स्थित चिनिया राजदूतद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण। जनताको जीवनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सरकार अघि बढ़ेको प्रधानमन्त्रीको भनाई। ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको मन्त्री परिषदले गरेको निर्णय झिकाउन सर्वोच्च अदालतको आदेश। मौसम प्रतिकूलताका कारण देशभरका शिक्षण संस्था आजदेखि शुक्रबारसम्म बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय। इजिप्टको स्वेज नहरमा अड्किएको मालवाहक पानी जहाजलाई एक साताको प्रयासपछि त्यहाँबाट निकालियो। र थ्री नेशन्स कप फुटबलको उपाधि नेपाललाई। अब समाचार विस्तारमा। सत्तारूढ़ नेकपा एमाले पार्टीका नेताद्वय माधव कुमार नेपाल र भीम रावललाई 6 महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाल र रावललाई हिजो छुट्टा छुट्टै पत्र पठाउनु भए पार्टीको साधारण सदस्यबाटै 6 महिनाका लागि निलम्बन गरिएको जानकारी गराउनु भएको हो। पत्रमा नेताद्वयले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएकाले सचिनका लागि मौका दिँदै 6 महिनाका लागि कार्यवाही गरिएको उल्लेख छ। यसैगरी पत्रमा नेताद्वय नेपाल र रावल पार्टी हित र एकता विरोधी तथा गुटगत क्रियाकलापहरू गरिरहेकाले उहाँहरूलाई पार्टी सदस्यबाट निलम्बन गरिएको उल्लेख छ। नेकपा एमाले हिजै पार्टीका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भूषाललाई थप स्पष्टीकरण सोधेको छ। पार्टीबाट यसअघि सोधिएका स्पष्टीकरणको जवाफ नआएकाले नेता पाण्डे र भूषाललाई थप स्पष्टीकरण सोधिएको नेकपा एमाले जनाएको छ। सर्वोच्च अदालतले बालुवाटारमा रहेको ललिता निवासको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको मन्त्री परिषदको निर्णय झिकाउन हिजो आदेश दिएको छ। न्यायाधीश अनिल कुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त जग्गा व्यक्तिका नाममा गर्ने गरी मन्त्री परिषदले गरेको निर्णय झिकाउने आदेश दिएको हो। आदेशमा मन्त्री परिषदको 2067 चैत्र 29, 2067 वैशाख 31 र साउन 28 तथा 2069 असोज 18 गते भएका निर्णय झिकाई महान्यायाधीश अधिवक्ताको कार्यालय मार्फत सर्वोच्च अदालतमा पेश गर्न भनिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोही प्रकरणमा 2076 माघ 22 गते पूर्व मन्त्री विजय कुमार गच्छदार र चन्द्रदेव जोशी सहित 175 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। तर पूर्व प्रधानमन्त्रीद्वय नेपाल र डाक्टर भट्टराईलाई मन्त्री परिषदबाट सामूहिक निर्णय भनेर सफाई दिएको थियो। पूर्व प्रधानमन्त्रीद्वय नेपाल र डाक्टर भट्टराईलाई उन्मुक्ति दिन नमिल्ने उल्लेख गर्दै वरिष्ठ अधिवक्ता बाल कृष्ण नेउपानले 2076 माघ 28 गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चिनिया राजदूत हो यान्सीले चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरूद्धको खोप हस्तान्तरण गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित एक समारोहका बीच नेपालका लागि चीनका राजदूत यान्सीले प्रधानमन्त्री ओलीलाई 8 लाख मात्रा कोरोना विरूद्धको खोप हस्तान्तरण गर्नुभयो। हिजै चिनिया खोप नेपाल आइपुगेको हो। खोप हस्तान्तरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको जीवन पहिलो र त्यसपछि मात्र अर्थतन्त्र भन्ने नीतिलाई आत्मसात गरी नेपाल सरकार अगाडि बढ़िरहेको बताउनुभयो।
COVID-19 महामारीका विरूद्धको हाम्रो लडाई त्यसलाई सफलतापूर्वक अगाडि लानका लागि अझ प्रभावकारी ढंगले अगाडि बढाउनका लागि यो एउटा महत्वपूर्ण सहयोगको रूपमा रहनेछ। र अर्कोतिर यसले नेपाल र चीनका बीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडि बढाएको छ। त्यस अवसरमा अन बिहाफ अफ द गभर्मेन्ट अफ नेपाल एन्ड माई होम I would like to extend our heartfelt thanks to the government and people of China. COVID-19 को विरुद्ध को लड़ाई में हमारा र जनगणतंत्र चीन का नीति समान हामीले पनि लाइफ इज फर्स्ट को नीति लियौं। कतिले अर्थतन्त्र पहिलो हो भने कतिले जनताको जीवनलाई बढी महत्व दिए। यथार्थमा जनताको जीवन छ भने जनताका जीवनका लागि अरू चाहिन्छ, अरू सबै कुरा चाहिन्छ। जनताको जीवन छ भने उद्योग पनि चल्छ, अरू चीजहरू पनि चल्छ।
भारत र चीन दुवै देशबाट प्राप्त खोपहरू प्रभावकारी रहेकाले कुनै किसिमको अन्यलमा नपरी खोप लगाउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो।
हाम्रा छिमेकी मित्र राष्ट्रहरूबाट जुन सहयोग पनि प्राप्त गरिरहेका छौँ र हामी खरिदको चाँजो पाँजो पनि मिलाइरहेका छौँ र यो 8 लाख डोज भ्याक्सिनले हाम्रो भ्याक्सिनको सिलसिलालाई पनि हामी अगाडि बढाउँछौँ। यो भ्याक्सिन पहिलो खोप लगाउनेले दोस्रो पनि कोसिस यही लगाउनुपर्छ र इन्डियाबाट प्राप्त भएको पहिलो डोज लगाउनेले फेरि दोस्रो पनि त्यही लगाउनु पर्ने हुन्छ। त्यसै गरी हामीले त्यो डोजहरूलाई पनि छुट्याएका छौँ। हुन्छ, दुइटै भ्याक्सिनहरू प्रभावकारी छ। त्यसकारण यस अवसरमा कतिपय मान्छेहरूले अन्यल सूचना गर्न सक्दछन्। त्यो अन्यलबाट हामीले देशवासीहरूलाई स्पष्ट पार्नुपर्छ कि त्यो अन्यल नहोस् कि कुन भ्याक्सिन प्रभावकारी छ कुन छैन भन्ने, त्यस्तो होइन। दुइटै भ्याक्सिन प्रभावकारी छ, कुनै प्रकारको हिचकिचाहट हुनुपर्ने अन्यलमा पर्नुपर्ने आवश्यकता छैन भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु।
प्रधानमन्त्री ओलीले छिमेकी देशहरूको सहयोगले नेपालमा कोरोना विरूद्धको खोप अभियानलाई अगाडि बढ़ाउन सहज भएको बताउनुभयो। समारोहमा नेपालका लागि चिनिया राजदूत हौ यान्छीले नेपालको हरेक विपत्तिमा चीनको सहयोग रहँदै आएको र कोरोना विरूद्ध लड्न नेपाललाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। सरकारले थारू कल्याण कार्यकारिणी सभासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा 3 सदस्यीय वार्ता टोली गठन गरेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले थरूहर थरूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका 19 मुद्दे माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको जानकारी दिनुभयो। मन्त्री गुरूङले वार्ता टोलीमा गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहनु भएको जानकारी दिनुभयो।
थारू कल्याणकारी सभा थारूहट थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको 19 बजे माग सम्बोधन गर्नका लागि नेपाल सरकारले माननीय गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा सम्माननीय प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहनुभएको 3 सदस्यीय वार्ता टोली गठन गरेको छ। यो वार्ता टोली गठन अनुसार तुरन्तै आजैबाट सम्बन्धित थारू कल्याणकारी सभासँग वार्ता बस्ने पनि यहाँहरू बीचमा सार्वजनिक गर्न चाहन्छु।
सरकार सबै प्रकारका हिंसात्मक गतिविधि अन्त्य गरेर नेपाललाई समृद्ध र शान्तिपूर्ण देश बनाउने अभियानमा रहेको मन्त्री गुरूङले बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था आजदेखि 4 दिन बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा हिजो बसेको आकस्मिक बैठकले देशभरका सम्पूर्ण शिक्षण संस्था आजदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको हो। बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण लाखौं विद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले शिक्षण संस्था बन्द गर्नु परेको बताउनुभयो। बैठक अघि शिक्षा मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वातावरणले पारेको प्रतिकूल प्रभाव र शिक्षण संस्था बन्द गर्ने विषयमा परामर्श गर्नुभएको थियो। पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको गैराती निधन भएको छ। विगत 1 महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहनुभएका नेता मानन्धरको 91 वर्षको उमेरमा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ। राणा विरोधी आन्दोलनदेखि नै देश र जनताका पक्षमा लाग्नुभएका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रूपमा परिचित हुनुहुन्थ्यो। जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहनुभएका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आउनुभयो। दिवंगत नेता मानन्धरको अहिले बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उहाँका ज्वाई डाक्टर नारायण श्रेष्ठले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मी देवी भण्डारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले हिजो शोक वक्तव्य मार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्नुहुँदै उहाँमा भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। भण्डारीको हिजो बिहान ललितपुरको मेडी सिटी अस्पतालमा उपचारका क्रममा 71 वर्षको उमेरमा निधन भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 MHz साथसाथै ब्यान्ड 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। हिजो देशभर थप 141 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 3122 नमूनाको पीसीआर परीक्षण गर्दा 141 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने संख्या 2,76,980 पुगेको छ। हालसम्म 98.4% कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल मुलुकभर 1,341 जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिकाले जितगढ़ीलाई बटौली पर्यटन केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले युद्ध संग्रहालय बनाउन शुरू गरेको छ। जितगढ़ी किल्लामा तत्कालीन नेपाल अंग्रेज युद्धको ऐतिहासिकता झल्काउने पुरातात्विक सामग्रीको संग्रह गर्ने गरी आगामी 24 महिनाभित्र संग्रहालय निर्माण गरिसक्ने लक्ष्य राखिएको छ। रूपन्देहीबाट रामप्रसाद आचार्यको रिपोर्ट।
ऐतिहासिक जितगढ़ी किल्लामा भएको तत्कालीन नेपाल अंग्रेज युद्ध ताकतको झल्को दिने गरी बन्न लागेको बटौली युद्ध संग्रहालय आगामी 24 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम थालिएको हो। राष्ट्रिय स्वाधीनता अखण्डताको गौरव गाथा बोकेको जितगढ़ी किल्लालाई जोडेर पर्यटन विकासको रूपमा विकास गरिने परिकल्पना उपमहानगरपालिकाको छ। बुटल उपमहानगरपालिकाले युद्ध संग्रहालय मार्फत पर्यटन प्रवर्धन गर्दै समृद्धिको आधारको रूपमा विकास गर्न थालेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो।
वीर पुर्खाहरूले हराएर लखेटेको जितगढी किल्ला र त्यो लडाईसँग जोडिएका वेपनहरू, हात हतियारहरू, लडाकुहरूलाई सहयोग गर्ने किसानहरू, कस्ता सामग्रीहरू प्रयोग भए त्यसको ऐतिहासिकता झल्कने गरी सबै सामग्रीहरूको संग्रह गर्ने यो युद्ध संग्रहालय
उपमहानगरपालिकाको वार्ड नम्बर 1 स्थित भैरव मन्दिर नजिकै रहेको करिब 3 कट्ठा जग्गामा उक्त संग्रहालय बनाउन थालिएको हो। संग्रहालय 4 तलाको बन्नेछ। पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकार समेत पाइने गरी क्याफे रहनेछ। यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिन्हहरू राखिएको सोभिनियर सप रहने शहरी पूर्वाधार महाशाखा प्रमुख गौतम रौनियारले बताउनुभयो।
पुरानो हाम्रो बटौलीको चाहिँ इतिहासलाई र साथै युद्धमा रहेका पुरातात्विक सामानहरू छ, त्यो सबैलाई यहाँ संग्रह गरेर यसलाई उकास्ने गरी यसको डिजाइन भएको छ।
बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनालाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौलीदेखि हालको वृहत बुटवल अवस्थाका बारेमा जानकारी गराउने खालको संग्रहालय बन्नेछ।
सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई स्नातकोत्तर तहमा मेरिट लिस्टबाट हटाइएका विद्यार्थीको योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश द्वय डाक्टर आनन्द मोहन भट्टराई र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले उक्त अन्तरिम आदेश जारी गरेको हो। आदेशमा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली 2077 नियम 16 र अनुसूची 5 बमोजिम अनुभव र दुर्गम क्षेत्रमा सेवा गरे बापत के कति अंक प्रदान गर्नुपर्ने हो हेरी उनीहरूलाई त्यसको व्यवस्था गर्न समेत भनिएको छ। चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहका विद्यार्थीले चिकित्सा शिक्षा आयोग विरूद्ध दायर गरेको रिट निवेदनको सुनवाईपछि अदालतले जारी गरेको आदेशमा आयोगले अब रद्द गरिएका विद्यार्थीले पेश गरेका कागज पत्र पुनः अध्ययन गरी आयोगलाई नियमावली बमोजिम अंक पाउने भएमा अंक प्रदान गरेर पुनः योग्यताक्रमको सूची प्रकाशित सूची सार्वजनिक गर्नुपर्नेछ। नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको आयोजनामा हिजो उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुरू भएको छ। राष्ट्रिय क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने उद्देश्यले शिवपुरी स्थित कलेजमा हिजोदेखि चैत्र 31 गतेसम्म सञ्चालन हुने तालिममा संघीय सरकारका विभिन्न मन्त्रालय, सुरक्षा निकाय, शैक्षिक संस्था, संचार गृह लगायतबाट 27 जनाको सहभागिता छ। तालिमको उद्घाटन गर्नुहुँदै बलाधिकृत रथी प्रभुराम शर्माले साइबर, जलवायु परिवर्तन, महामारी जस्ता चुनौती सामना गर्न फराकिलो एकीकृत र समन्वयात्मक प्रयत्न चाहिने बताउनुभयो। तालिमले आन्तरिक सुरक्षामा नेपाली सेनाको परिचालनलाई अझ व्यावहारिक रूपमा बुझ्न र सुरक्षा चुनौतीका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणको जटिलतालाई अध्ययन गर्न सघाउ पुग्ने नेपाली सेनाले जनाएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ़ बुटवल सड़क खण्ड विस्तारका लागि रूख काट्न शुरू गरिएको छ। मध्यवर्ती क्षेत्रमा पर्ने सड़कका दुवै किनाराका रूख काट्न शुरू गरिएको हो। जिल्ला वन अन्तर्गत पर्ने स्थानका रूखहरू काट्ने काम सकिएको भए पनि कानूनी अडचनका कारण मध्यवर्ती क्षेत्रमा पर्ने रूख काट्ने काम हुन सकेको थिएन। मन्त्री परिषदबाट निर्णय भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रूख काट्नका लागि अनुमति दिए लगत्तै सड़क विस्तारका लागि आवश्यक पर्ने रूख काट्न शुरू गरिएको नारायणगढ़ बुटवल सड़क विस्तार आयोजनाको खण्ड कका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो। पर्यटन विभागले वितरण गरिरहेको पर्वतीय पथ प्रदर्शक इजाजत पत्र माउन्टेन गाइड लाइसेन्स वितरण कार्य स्थगित भएको छ। विभागद्वारा हिजो जारी सूचनामा अदालतको उत्प्रेषणको आदेश जारी भएको भन्दै अर्को सूचना नआएसम्म परिचय पत्र वितरणसँग सम्बन्धित सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो। विभागले नेपालको पर्वतीय पर्यटनलाई थप व्यावसायिक मर्यादित तथा व्यवस्थित गर्नका लागि केही दिन अघिदेखि पर्वतीय पथ प्रदर्शक इजाजत पत्र उपलब्ध गराएको थियो। ललितपुर महानगरपालिका 14 को नखुमा कृषकले पालेका पशु पक्षीमा बर्ड फ्लू देखिएको छ। पशु सेवा विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकालले नखुमा रहेका कृषकले पालेका हाँस कुखुरा र बटाईको नमूना परीक्षण गर्दा बर्ड फ्लू देखिएको जानकारी दिनुभयो। नेपालमा यो वर्ष बर्ड फ्लू देखिएको यो छैठौं पटक हो। यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौँको तारकेश्वरका तीन ठाउँमा बर्ड फ्लू देखिएको थियो। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वको सबैभन्दा व्यस्त व्यापारिक नाका मानिने इजिप्टको स्वेज नहरमा अड्केर बसेको मालवाहक पानी जहाजलाई एक साताको प्रयासपछि त्यहाँबाट निकालिएको छ। एभरग्रीन नाम गरेको 1300 फीट लामो उक्त पानी जहाजलाई नहरबाट निकालिएको खुशीमा अरू पानी जहाजले हर्न बजाएर हर्ष प्रकट गरेका थिए। जहाजलाई निकाल्न खटिएको कम्पनी बुस्कालिसका प्रमुख पिटरले सोमबार स्थानीय समय 3:05 जहाजलाई पुनः पानीमा तैरिन सक्ने बनाइएपछि नहर शुरू भएको बताएका छन्। म्यानमारमा सेनाको हवाई आक्रमणबाट जोगिन हजारौं सर्वसाधारण भागेर थाइल्याण्डको उत्तर पश्चिमी सीमामा पुगेको थाई अधिकारीहरूले बताएका छन्। करेन समुदायको मुक्तिका लागि म्यानमारमा वर्षौंदेखि संघर्ष र जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइल्याण्डको सीमातर्फ गएका हुन्। करेन जातीय समूहमा लागेका मानिसहरू आफ्नो देशमा पुगेपछि समस्या आउने अनुमान गर्दै ती बर्मेली गाउँहरूलाई सीमा क्षेत्रमा रोकेको गाउँलेहरूलाई सीमा क्षेत्रमा रोकेको थाई प्रशासनले जनाएको छ। म्यानमारको सेनाले आइतबार राति 3 हवाई आक्रमण गरेपछि गाउँलेहरूलाई घर छोड़ी जीवन रक्षाका लागि थाइल्याण्डको सीमा क्षेत्रमा पुगेका म्यानमारमा स्वास्थ्य तथा अन्य सहयोग पुर्याउने मानवीय सहयोग निकाय फ्री बर्मा रेन्जर्सले जनाएको छ। उक्त संस्थाका अनुसार आक्रमणबाट कोही पनि हताहती नभएको जनाइएको छ।
सरकारले स्थापना गरेको सामाजिक सुरक्षा कोषमा हालसम्म 1,94,000 श्रमिक सूचीकृत भएका छन्। कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट 1,45,452, प्रदेश नम्बर 1 20,050, प्रदेश नम्बर 2 13,795, गण्डकी प्रदेशबाट 7,154, लुम्बिनी प्रदेशबाट 6,839, सुदूरपश्चिमबाट 775 र कर्णाली प्रदेशबाट 470 योगदानकर्ता सूचीकृत भएका छन्। कोषमा आबद्ध हुने रोजगारदाताको संख्या भने 13,616 पुगेको छ। सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दावी भुक्तानी बापत झण्डै 5 करोड़ रुपियाँ भुक्तानी गरेको जनाएको छ। विभिन्न चार योजना अन्तर्गत 1,435 योगदानकर्ताहरूलाई 4,73,00,000 दावी भुक्तानी गरिएको कोषले जनाएको छ। यही चैत 11 गतेसम्म कोषमा 4,80,00,000 रुपियाँ योगदान रकम संकलन भएको कोषले जनाएको छ। सामाजिक सुरक्षा कोषमा मासिक रूपमा आधारभूत पारिश्रमिकको 20% रोजगारदाताहरूबाट र 11% श्रमिक तर्फबाट गरी 31% रकम जम्मा हुँदै आएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेपाली शेयर बजारको नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक 5.45 अंकले घटेर 2,543.52 बिन्दुमा पुगेको छ। गत साताको अन्तिम कारोबारको दिन ओह्रालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। सोमबार बजारको कारोबार रकममा पनि गिरावट भएको छ। गत बिहिबार 6.5 अर्ब भन्दा बढीको शेयर किनबेच भएको बजारमा 209 कम्पनीहरूका 64,515 पटकका कारोबारमा 4,41,03,45,000 रुपियाँ बराबरका 91,38,000 कित्ता शेयरहरू किनबेच भएका छन्। नेपाल र अस्ट्रेलिया बीच ठूलो व्यापार घाटा रहेकोले त्यसको न्यूनीकरणका लागि नेपाल अस्ट्रेलिया उद्योग वाणिज्य संघले पहल अघि बढाउने भएको छ। नेपालका लागि नवनियुक्त अस्ट्रेलियाली राजदूत फिलिसिटी भौकको स्वागतमा आयोजित कार्यक्रममा नेपाल अस्ट्रेलिया उद्योग वाणिज्य संघका अध्यक्ष अखिल चापागाईले अस्ट्रेलियासँग नेपालको व्यापार घाटा उच्च रहेकोले त्यसलाई कम गर्न दुवै मुलुकले प्रयास गर्नु आवश्यक भएको बताउनुभयो। कार्यक्रममा राजदूत भौकले दुई मुलुक बीच भएका आर्थिक सम्बन्धको विस्तारमा आफूले जोड दिने बताउनुभयो।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
घरेलु टोली नेपाल 3 नेसन कप च्याम्पियन बनेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिर परिचित प्रतिद्वन्दी बंगलादेशलाई 2-1 पराजित गर्दै नेपाल 3 नेसन कप च्याम्पियन बनेको हो। नेपाललाई च्याम्पियन बनाउन संजोग राई र विशाल राईले गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो। बंगलादेशका महाबुर रहमानले एक गोल फर्काए। 18 मिनटमा संजोग राईले गोल गर्दै नेपाललाई 1-0 अग्रता दिलाए। सुनिल बलको कर्नरमा संजोग राईले डी बक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। राष्ट्रिय टोलीबाट संजोगले डेब्यू गोल गरेका हुन्। उनी यसै नेसन कपमा राष्ट्रिय टोलीमा परेका थिए। बंगलादेश विरूद्धको खेलबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका संजोगले आफ्नो दोस्रो खेलमै गोल गर्न सफल भएका हुन्। नेपालको 8 अन्तर्राष्ट्रिय खेलपछि पहिलो गोल गरेका हुन्। 10 सेप्टेम्बर 2019 विश्वकप छनौटमा चाइनिज ताइपान विरूद्धको खेलमा अञ्जन विष्टले गोल गरेता नेपाल पछिल्लो 18 महिनामा गोल गर्न सकेको थिएन। 42 मिनटमा विशाल राईले गोल गर्दै नेपाललाई 2-0 अग्रता दिलाए। रञ्जित धिमालको पासमा संजोग राईले छोएको बललाई विशाल राईले 1-1 को अवस्थामा उत्कृष्ट फिनिश गरेका थिए। दोस्रो हाफमा पनि नेपालले बंगलादेशलाई दबावमा राखे पनि थप गोल गर्न नसक्दा एक गोल बिहोर्यो। 83 मिनटमा सब्स्टिट्युट महाबुर रहमानले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै खेललाई 2-1 को स्थितिमा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल 2-1 ले विजयी हुन सफल भयो। 89 मिनटमा त्रिदेव गुरुङको स्थानमा विराज महर्जन मैदान प्रवेश गर्दै आफ्नो अन्तिम खेल खेले। उनले निर्धारित समयको 1 र इन्जुरी समयको थप गरिएको अन्तिम 6 मिनट नेपाली टोलीको कप्तानी गरे। विश्वकप छनौटको खेल स्थगित भएपछि अखिल नेपाल पूर्व संघले थ्री नेसन कपको आयोजना गरेको थियो। लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोल रहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो। बंगलादेशले लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई 1-0 तथा नेपालसँग गोल रहित बराबरी खेलेको थियो। च्याम्पियन बनेसँगै नेपालले 5,000 अमेरिकी डलर प्राप्त गरेको छ। नेपालले सन् 1984 पछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो। त्यति बेला दक्षिण एसियाली खेलकुद महासंघ सागमा बंगलादेशलाई हराएको थियो। समग्रमा नेपालले यो 5 उपाधि हो। यसअघि नेपालले सन् 1984 र 1993 सागको पुरुष फुटबल, 2016 मलेसियामा भएको एएफसी सोलिडारिटी कप र 2016 बंगलादेशमा भएको बंगल बन्धु कप जितेको थियो।
खेल समाचारका साथमा अझ एवं अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदलिरही, एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 25.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 88%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:57 भयो भने सूर्यास्त भरि साँझ 6:20 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पार्टीद्वारा सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावललाई 6 महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय। चीन सरकारले अनुदानमा उपलब्ध गराएको खोप नेपाल स्थित चिनिया राजदूतद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण। जनताको जीवनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सरकार अघि बढ़ेको प्रधानमन्त्रीको भनाई। ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको मन्त्री परिषदले गरेका निर्णय झिकाउन सर्वोच्च अदालतको आदेश। मौसम प्रतिकूलताका कारण देशभरका शिक्षण संस्था आजदेखि शुक्रबारसम्म बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय। इजिप्टको स्वेज नहरमा अड्किएको मालवाहक पानी जहाजलाई एक साताको प्रयासपछि त्यहाँबाट निकालियो। र थ्री नेशन्स कप फुटबलको उपाधि नेपाललाई। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।